नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। प्रतिनिधि सभाको निर्वाचन आउन अब 11 दिन मात्र बाँकी रहेको छ। प्रतिनिधि सभालाई लक्षित गर्दै राजनीतिक दलहरूले आफ्नो घोषणा पत्र पनि सार्वजनिक गरेका छन्। विघटित संसदको दोस्रो ठूलो दल र यसअघि सरकारको नेतृत्व गरेको नेकपा एमाले पनि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ। एमाले तत्काल गर्ने 11 काम, 5 आधारभूत घोषणा र समृद्धिका 25 स्तम्भलाई प्राथमिकतामा राखेको छ। नयाँ पुस्ताको आन्दोलनमा आगजनी भएको सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका संरचनाहरू 1 वर्षभित्र निर्माण सक्ने घोषणा पनि एमाले गरेको छ। घोषणा पत्रमा गरेका र गर्ने कामको सूची समेत समेटिएको छ। एमालेको घोषणा पत्रमा अहिलेको निर्वाचन पुस्तान्तरणको नभई देश बनाउने र भत्काउने बीचको जनमत संग्रहका रूपमा समेत घोषणा गरिएको छ। आजको अन्तरसंवादमा हामी नेकपा एमालेको घोषणा पत्र र भावी राजनीतिक कार्यदिशाबारे केन्द्रित भएर नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख मीनबहादुर साईसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। समग्रमा नेकपा एमाले आगामी निर्वाचनलाई लक्षित गरेर के कस्तो घोषणा पत्र ल्याएको छ, अथवा भनौ घोषणा पत्रमा राखिएका मुख्य विषयवस्तुहरू के छन्? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
सबभन्दा पहिला तपाईँलाई धन्यवाद र देशभरि रेडियो नेपाल, देश विदेशमा रेडियो नेपाल सुनिरहनु भएका सम्पूर्ण श्रोतामा म हार्दिक नमस्कार र अभिवादन गर्न चाहन्छु। नेकपा एमाले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य भनेर एमाले बनाउँछ भनेर हामीले 2082 यही 21 गते हुने निर्वाचनका लागि हामीले हाम्रो घोषणा पत्र जारी गरेका छौँ र हामीले स्पष्ट रूपमा भनेका छौँ कि हामी यो मुलुक निर्माणका निम्ति, यो मुलुक बनाउने सन्दर्भमा, यो मुलुकका निम्ति हामीले राष्ट्रिय हाम्रो समृद्धिको आकांक्षा, राष्ट्रिय लक्ष्यहरू, राष्ट्रिय उद्देश्यहरू पुरा गर्ने सन्दर्भमा देश पहिला भनेर हामीले हाम्रा अभियानहरू अगाडि सञ्चालन गर्ने, हाम्रा कार्यक्रमहरू सञ्चालन गर्ने स्पष्ट रूपमा हामीले हाम्रो घोषणा पत्रमा उल्लेख गरेका छौँ। अर्को महत्त्वपूर्ण कुरा के हो त भन्दा, घोषणा पत्रमा हामीले हाम्रा केही ट्र्याक रेकर्डहरू छन् विगतका ट्र्याक रेकर्डमा हामीले स्पष्ट रूपमा हामीले तथ्याङ्क सहित हामीले उपलब्धि गरेका, हासिल गरेका तथ्याङ्क सहित, त्यो अर्थतन्त्रमा भन्नुहोस्, त्यो सामाजिक विकासको क्षेत्रमा भन्नुहोस्, त्यो पूर्वाधार विकासको क्षेत्रमा भन्नुहोस्, वा त्यो अरू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हाम्रा हामीले सम्बन्ध स्थापित गरेका छिमेकी मुलुकहरूसँग परराष्ट्र सम्बन्धका कुराहरूमा हामीले जे उपलब्धिहरू हामीले हासिल गरेका छौँ, ती उपलब्धिहरूमा टेकेर हामीले लोकतान्त्रिक शासन व्यवस्था, संविधानको सर्वोच्चता, कानुनको शासन, मानवाधिकारको प्रत्याभूति, सामाजिक न्यायको संरक्षण, सामाजिक न्याय सहितको आर्थिक समृद्धिका कुराहरू हामीले त्यसमा स्पष्ट रूपमा राखेका छौँ। र अर्को महत्त्वपूर्ण कुरा तपाईँलाई हामी के भनौँ भन्दा, हामीले नेकपा एमाले महत्त्वपूर्ण ढङ्गले 5 हाम्रा जे कुराहरू हामीले अगाडि सारेका छौँ र हामीले 11 हाम्रा निर्णयहरू, 5 हाम्रा 25 स्तम्भहरू हामीले जुन अगाडि सारेका छौँ, त्यही आधारमा हामीले आगामी मुलुकको समृद्धिको बाटो तय गर्ने, नेपाली जनताको समृद्धि र सुखको जुन राष्ट्रिय आकांक्षा छ, त्यो राष्ट्रिय आकांक्षालाई पुरा गर्ने आवश्यक गन्तव्य र लक्ष्यहरू निर्धारण गर्ने गरिकन हामीले घोषणा पत्र अगाडि सारेका छौँ र हाम्रो घोषणा पत्रले जे तथ्यहरू विगतले हामीलाई भन्ने गरेको छ, जे तथ्यहरूले हामीलाई प्रमाणित गर्ने गरेको छ कि यो मुलुकको विकासको, परिवर्तनको, रूपान्तरणको र अग्रगमनको संवाहक शक्ति यो मुलुकको कोही हो भने त्यो एमाले हो र एमाले देश बनाउँछ भनेर हाम्रो घोषणा पत्र मार्फत हामीले आम नेपाली समुदायको बीचमा, मतदाताको बीचमा बाबु आमा दिदी बहिनी सम्पूर्ण युवा युवती किशोर किशोरी सबैको बीचमा देश विदेशमा रहनुभएका तमाम नेपाली दाजुभाइ दिदी बहिनीको बीचमा हाम्रा कुराहरू प्रष्ट रूपले हामीले राखेका छौं।
पछिल्लो समय राजनीतिक वृत्तमा पुस्तान्तरणको विषय चर्चामा रहिरहँदा नेकपा एमालेले यसपटकको निर्वाचनलाई पुस्तान्तरणको नभई देश बनाउने र भत्काउने बीचको जनमत संग्रह जस्तै हो भनेर पनि आफ्नो घोषणा पत्र मार्फत परिभाषित गरेको छ, दर्शाएको छ। यसको वास्तविक अर्थ र सन्देश यहाँहरूले के दिन खोज्नु भएको हो?
हामीले हस्तान्तरणको विषय निर्वाचन प्रतिस्पर्धा मुलुकको समग्र आर्थिक उन्नति विकास र रूपान्तरणका एजेन्डाहरू मुलुकको परिवर्तन रूपान्तरणका ती एजेन्डाहरू बन्न सक्छन्। हामीले भन्यौँ नि परिपूर्ण लोकतन्त्र संविधानको सर्वोच्चता कानुनी शासन मानव अधिकार सामाजिक न्याय जस्ता कुराहरू र ती विषयहरू हाम्रा केही महत्वपूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित मूल्य मान्यता हाम्रा प्रमुख एजेन्डा हुन्। त्यसैले हामीले भनेको के हो भन्दाखेरि भदौ 23 र 24 जे घटनाक्रमहरू भयो घटना घटे जुन घटनाले घटनाहरू घटाउन मान्छेहरूलाई उक्साउने काम गरियो, जे विध्वंस निम्तियो, जे हिंसा निम्तियो, जे ढङ्गले आगजनी र मुलुकलाई खरानी गर्ने कुरा जसरी भयो त्यसको हामीले न हिजो हामीले समर्थन गरेका थियौँ, न आज गर्न सक्छौँ र न भोलि गर्छौँ। त्यसमा नेकपा एमाले फेरि विश्वास पनि गर्दैन। मैले भने नेकपा एमाले परिपूर्ण लोकतान्त्रिक शासन व्यवस्था संवैधानिक सर्वोच्चता र कानुनी शासन उसको पहिलो कुरा हो। त्यसकारणले हामीले भनेको के हो त भन्दा अहिले देश जुन स्थितिमा जुन स्थिति सिर्जना गरेर जुन स्थितिले मुलुकलाई तहस नहस पार्ने हिसाबले मुलुकलाई अगाडि बढाएर जे ढङ्गले जुन वातावरण सिर्जना गर्ने कोसिस गरियो त्यो गलत थियो र त्यो आधारमा हामीले जे निर्वाचनमा हाम्रा जे कुराहरू छन् त्यो कुनै नयाँ पुस्ता वा पुरानो पुस्ता भनेर हुँदैन। त्यसैले हामीले भनेका छौँ निर्वाचन मार्फत चुनिने नेतृत्वले यो मुलुकको विकासको निम्ति यो मुलुकको राष्ट्रियता यो मुलुकको सार्वभौम अखण्डता राष्ट्रिय सुरक्षा सबै कुरालाई मजबुत ढङ्गले अगाडि बढाउन सक्ने हामीसँग हामीलाई लिडरसिप चाहिन्छ। त्यो लिडरसिपले लिडरसिप अनुभवले पनि खारिएको हुनुपर्छ, त्यो लिडरसिप ज्ञानले पनि परिपूर्ण हुनुपर्छ भन्ने आधारमा हामीले के भन्यौँ भन्दा निर्वाचनलाई पुस्ता हस्तान्तरणको माध्यम बनाउन मिल्दैन, त्यो गर्न हुँदैन र त्यो मुलुक र राष्ट्रका लागि त्यो गलत हुन्छ। त्यसकारणले हामीले भनेका के हौँ भने यो मुलुकमा अहिलेको परिस्थितिमा भइरहेको निर्वाचन त हाम्रो राष्ट्रियता हाम्रो राष्ट्रिय एकता राष्ट्रिय सुरक्षा र सबै कुरासँग जोडिएको र समृद्धिको यात्रा तय गर्नका लागि जोडिएको विषय पुस्ता हस्तान्तरणको विषय वा परिवर्तनको विषय बन्न सक्दैन। निर्वाचनले मुलुकका यी सबै कुराहरू समन्वय पर्ने भएको हुँदा हामीले यसलाई जनमत सङ्ग्रहको रूपमा भनेका छौँ र जनमत सङ्ग्रह यस अर्थमा भनेका हौँ कि यो मुलुकलाई दिगो ढङ्गले बलियो ढङ्गले विकास एकातिर विकास त गर्नै छ। अर्को कुरा के हो भन्दाखेरि हामी जुन प्रकारको भू राजनीतिक स्थितिमा अवस्थित छौँ त्यसले हाम्रो भविष्य मुलुकको राष्ट्रियता मुलुकको राष्ट्रिय एकता राष्ट्रिय सुरक्षा सबै कुरामा ध्यान पुर्याउनु पर्छ भनेर हामीले यसलाई हामीले निर्वाचन पुस्ता हस्तान्तरणको माध्यम बन्न सक्दैन। निर्वाचन मुलुकको समृद्धि राष्ट्रिय एकता राष्ट्रिय सुरक्षा र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएर हाम्रा केही महत्त्वपूर्ण जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरू छन् सवालहरू छन् जसलाई हामीले मौलिक अधिकार र संवैधानिक अधिकारहरू हाम्रा जे छन् त्यसलाई संरक्षण गर्न प्रवर्धन गर्न र त्यसलाई परिपूर्ण गर्नका निम्ति पनि नेकपा एमालेको नेतृत्व चाहिन्छ र त्यो विषय पुस्ता हस्तान्तरणको विषय बन्न सक्दैन। पुस्ता हस्तान्तरणमा त्यो छलफल बहसको विषय बन्न सक्छ, त्यसलाई बलियो बनाउने सन्दर्भमा त्यसलाई संस्थागत गर्ने सन्दर्भमा त्यसलाई हामीले नेतृत्व हस्तान्तरण गर्ने सन्दर्भमा छलफल बहसको विषय बन्न सक्छ तर निर्वाचनमै यो पुस्ता हस्तान्तरणको विषय बन्न सक्दैन भनेर हामीले स्पष्ट रूपमा भनेका छौँ।
घोषणा पत्रमा परिपूर्ण लोकतन्त्रको अवधारणालाई पनि अगाडि सारिएको छ। यहाँले अघि पनि भन्नुभयो हामी परिपूर्ण लोकतन्त्रको पक्षमा उभिएका छौं भनेर। यो हालको लोकतान्त्रिक अभ्यास भन्दा भिन्न हो कि अथवा यसैलाई सुदृढ गर्ने विषयलाई यहाँहरूले घोषणा पत्र मार्फत अबको कार्यनीति मार्फत अगाडि बढाउन खोज्नु भएको के हो यसको अवधारणा?
हामीले दुईटा हिसाबले परिपूर्ण लोकतन्त्र भन्नाले हामीले वृहत हिसाबले जुन ढंगले हाम्रो आम समाजको चरित्र छ, समाजमा हामीले जे ढंगको अहिलेको हाम्रो अवस्था छ, लोकतन्त्रलाई कमजोर बनाउने कुरा, लोकतन्त्रलाई क्षति बनाउने कुरा, लोकतन्त्रका आधारभूत अवयहरूलाई कमजोर बनाउने कुरा जुन छ, त्यसप्रति हाम्रो गम्भीर चिन्ता हो र हामीले हाम्रा लोकतन्त्रमा, परिपूर्ण लोकतन्त्रमा आम जनताको सुरक्षित र भयरहित ढंगले बाँच्न पाउने अधिकार, स्वच्छ खाना पाउने अधिकार, आधारभूत तहका अधिकारहरूलाई संरक्षण र परिपूर्ण गर्ने अधिकारका कुराहरू छन्। आम नागरिकको जीवनशैलीमा परिवर्तन आउने कुरा छ। उसँग नागरिकसँग जोडिएको डिसेन्ट जब भन्छौँ नि हामीले, मर्यादित जबका कुराहरू छन्। उसका सांस्कृतिक धरोहरका रूपमा रहेका सांस्कृतिक आफ्ना उसका अधिकारका विषय छन्, धार्मिक अधिकारका विषयहरू छन्। यी जति पनि हाम्रा चाहिँ आधारभूत र मौलिक अधिकारहरू छन् त्यसलाई कमजोर बनाउने र त्यसलाई अझ बढी छेदविच्छेद पुर्याउने खालका जे घटनाहरू समय सन्दर्भमा आउने गरेका छन् त्यसमा हामीले निर्धक्क ढंगले भनेका छौँ कि हामी हाम्रो लोकतन्त्रलाई एउटा जीवन पद्धतिकै रूपमा विकास गर्न चाहन्छौँ। आम नागरिक र समुदायको लोकतन्त्र जीवन पद्धति बन्न सक्नुपर्छ। त्यो अनुभव अब लोकतन्त्रको कुरा गरेर मात्रै हुँदैन, आम जीवन पद्धति बन्न सक्नुपर्छ र प्रत्येक नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउने गरिकन हामीले काम गर्छौँ भनेको हेर्नुहोस्। त्यो भनेको के हो त भन्दा अर्को ढङ्गले मैले सुरुमै भने, भयरहित ढङ्गले बाँच्न पाउने अधिकार, शान्ति सुरक्षाको ग्यारेन्टी, प्रत्येक मान्छेहरूले 24 घन्टै, तपाईँ काठमाडौँ भन्नुहोस् वा दार्चुला भन्नुहोस् वा यता ताप्लेजुङ भन्नुहोस् वा पाँचतर भन्नुहोस् वा तेह्रथुम भन्नुहोस्, कुनै पनि सदरमुकामका सहरहरू गाउँ बस्तीहरू 24 घन्टै मान्छे सुरक्षित ढङ्गले म मेरो मुलुकमा सुरक्षित छु भनेर भयरहित ढङ्गले ऊ 24 घन्टै ऊ आवाजावत गर्न पाउने, काम गर्न पाउने वातावरणको सिर्जना गर्ने भनेका हो हामीले। अर्को कुरा भनेको के हो, कानुनी शासनलाई बलियो बनाउन चाहन्छौँ, जहाँ दण्डहीनताको अन्त्य हुने, दण्डहीनता मौलाउन नपाउने, होइन दण्डहीनता कुनै पनि प्रकारको जुन ढङ्गले मान्छेहरूले दिउँसै घरहरू जलाउने, आगजनी गर्ने, क्षति पुर्याउने जे घटनाहरू घट्यो त्यो चाहिँ अप्रिय घटनाहरू थियो र मुलुकलाई ध्वंस पर्ने घटनाहरू थिए। त्यसकारणले हामीले हाम्रो जे लोकतान्त्रिक शासन पद्धतिलाई, हाम्रो लोकतान्त्रिक जीवन पद्धतिलाई नै छेदविच्छेद पुर्याउने काम जे भयो त्यसमा पनि हामीले त विरोध गर्दै आइराखेका छौँ। तर अहिले हामीले भनेको कुरा के हो त भन्दाखेरि, यी यावत कुराहरू हाम्रा सम्पूर्ण हिसाबले, भौतिक पूर्वाधारको हिसाबले, सामाजिक विकासको दृष्टिकोणले, आफ्ना धार्मिक स्वतन्त्रताका दृष्टिकोणले, सांस्कृतिक संरक्षण सम्पदाहरूको संरक्षणका दृष्टिकोणले, मान्छेका आधारभूत शिक्षाको खान कुराहरू गर्नुहोस्, आधारभूत खाद्यको कुराहरू गर्नुहोस्, सुरक्षित सहरहरूको कुरा गर्नुहोस्, सुरक्षित गाउँहरूको कुराहरू गर्नुहोस्, सुरक्षित खानेपानीको उपलब्धताको कुराहरू गर्नुहोस्, हामीले आधारभूत तहका सरसफाइका पूर्वाधारहरूको उपलब्धताको कुरा गर्नुहोस्, होइन यी सबै सन्दर्भका कुराहरूमा सूचनाको पहुँचको अवस्थाका कुरा गर्नुहोस्, यी सबै कुराहरू हामी मानिसको जीवनको पद्धति बनाउन चाहन्छौँ, जीवनको पद्धति अनुभव गर्ने गरिकन भनेर मात्रै होइन, हामी अनुभव गर्ने गरी लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउन चाहन्छौँ, बलियो बनाउन चाहन्छौँ र प्रत्येक नागरिकले त्यसको उपभोग गर्ने गरिकन वातावरण बनाउन चाहन्छौँ र त्यसप्रति हामी प्रतिबद्ध छौँ भनेर हामीले भन्न खोजेको यस विषयमा।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले नेकपा एमालेको घोषणा पत्र र भावी कार्यदिशा बारे केन्द्रित भएर नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख मीनबहादुर साईसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। नेकपा एमालेको घोषणा पत्र हेर्दै गर्दा त्यहाँ के कस्ता विषयहरू उल्लेख गरिएका छन् भने, जस्तो कि हाम्रो अर्थ आधा दशकमा 100 खर्ब, एक दशकमा 200 खर्ब भन्ने विषयलाई पनि समेटिएको छ। समृद्धिका 25 स्तम्भहरू अघि यहाँले भनेकोमा मर्यादित श्रम र स्वदेशमै रोजगारी, गतिशील गाउँ र आधुनिक शहर लगायतका अवधारणाहरू पनि समेटिएका छन्। यहाँहरूले सरकारको नेतृत्व गर्दै गर्दाखेरि यस्ता नारा समेटिएका र महत्वपूर्ण विषयलाई उठान र उल्लेख त गर्नुभएको थियो, तर नतिजामा खासै केही पनि देखिएन विगतमा भन्ने टीका टिप्पणी र आलोचनाहरू पनि रहेका छन्। अहिलेका वैकल्पिक शक्ति भनिएका जुन समूहहरू छन् उनीहरूले विगतमा नभएकै कारणले हामी आउनु परेको भन्ने प्रश्न पनि उठाइरहेको यो सन्दर्भ छ। विगतमा खासै नभएका कुराहरूलाई पनि जोड़ दिएको छ। समग्रतामा के कसरी यहाँहरूले औल्याउनु भएको छ, जबकि यहाँहरूले गरेका काम र गर्ने कामको एउटा सूची नै सार्वजनिक गरिरहँदाखेरि हिजोको जवाफदेहिताको विषयमा आज प्रश्न उठिरहेको सवाललाई नेकपा एमाले कसरी हेरेको छ?
अब यो अहिले तपाईँले जे कुराहरू भन्नुभयो, दुईजनावटा कुराहरू हामीले नयाँले के अरे पुरानाले गर्दैनन्, गर्न सकेनन्, त्यस कारणले हामी आएका हौँ भन्ने पनि नयाँको पनि केही कुरा छ भनेर तपाईँले जे कुरा भन्नुभयो त्यसप्रति नै हाम्रो राजनीतिक र सैद्धान्तिक हिसाबले नै हाम्रो असहमति छ, त्यसमा गम्भीर असहमति छ। हामीले के भन्यौँ त भन्दा दुई तिनवटा कुराहरू हामीले स्पष्ट पार्यौँ। हेर्नुहोस्, हामीले के उपलब्धि हासिल गर्यौँ भन्ने कुरा हामीले तथ्यमा बोलेका छौँ। हेर्नुहोस् त्यहाँ हामीले घोषणा पत्रलाई क्रोनोलोजिकल अर्डरमा राख्ने भन्छ नि, त्योसम्म राख्दाखेरि हामीले सुरुमा के भनेका छौँ भन्दाखेरि तथ्यले बोल्छ। हामीले जे उपलब्धिहरू यो बिचमा हामी धेरै परको तथ्यको पनि कुरा हामी गरिरहेका छैनौँ, धेरै परैको उपलब्धिको कुरा पनि हामी गरिरहेका छैनौँ। हामी 74 मात्रै तपाईँ चाहिँ आधार मान्नुहोस् न, 74 हामी जुन ढङ्गले सबैभन्दा बढी लामो समय भयो, तपाईँलाई थाहा छ यो मुलुकमा 5 प्रधानमन्त्री भएको इतिहास कसैले निर्माण रच्न सकेका छैन है। त्यो राजनीतिक अस्थिरताका बीचमा, त्यो राजनीतिक द्वन्द्वको बीचमा हामीले जे उपलब्धि हासिल गर्यौँ त्यो हिसाबमा हामीले हाम्रा कुराहरू तथ्यका आधारमा हामीले राखेका थियौँ। हामीले कोभिडको त्यस्तो आक्रान्त महामारी, कोभिडमा मान्छेहरूको जे विश्वभरि त्यसले तहलमहल चल ल्याइदियो र विश्वभरिको हाम्रो आपूर्ति श्रृङ्खलालाई नै पनि तहस नहस पार्ने गरिकन कोभिडले हामीलाई त्यो तहस नहस पारेको अवस्थामा पनि हामीले लगभग 7% भन्दा बढीको आर्थिक वृद्धि हासिल गरेका थियौँ। हेर्नुहोस् है, भूकम्पले विच्छेद भएका संरचनाहरू हामीले त्यसका संरचनाहरू हामीले निर्माण पुननिर्माण कार्य सम्पन्न गर्यौँ। हामीले 8 लाख लगभग 9 लाख हारिका हामीले निजी भवनहरू बनायौँ। हामीले 7-8 हजार भन्दा बढी हामीले विद्यालयहरू बनायौँ। हेर्नुहोस् है, स्वास्थ्य संस्थाहरू हामीले त्यसै निर्माण गर्यौँ। सांस्कृतिक सम्पदाहरूको हामीले त्यसै गरी पुननिर्माण सम्पन्न गर्यौँ। त्यस कारणले हामीले अर्को कुरा के हो त भन्दाखेरि, हामीले तपाईँले अहिले हेर्नुभयो भने हामी विगत औसत यो मुलुकको औसत आयु के अरे हामीले 72 औसत आयु पुग्यो। हेर्नुहोस्, हामीले त्यस कारणले औसत आम्दानीको कुरा गर्नुभयो भने हामीले 74 आउँदा 1000 हारिमा रहेको प्रति व्यक्ति आम्दानी अहिले त्यो 1571 हारिमा पुगेको छ। त्यस कारणले विगतमा हामीले जे उपलब्धिहरू हासिल गरेका छौँ, पूर्वाधार निर्माणमा हामीले गरेको हासिलका कुराहरू गर्नुहोस्, हामीले यो अहिले पनि तपाईँ हामी कुरा गरिरहेछौँ डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको सन्दर्भमा कुरा गर्नुहोस्, मुलुकलाई डिजिटलाइज गराउने कुराहरूमा गर्नुहोस्, रोजगारी सिर्जना गर्ने कुराहरू, पूर्वाधार विकासका कुराहरू, जति पनि हामीले उपलब्धि अहिलेसम्म हासिल गरेका छौँ, बाटोघाटोको निर्माणको कुराहरू गर्नुहोस्, पूर्वाधार राष्ट्रिय गौरवका आयोजनाहरूको पुनर्निर्माणको सन्दर्भमा हामीले समय तोकेर हामीले पुनर्निर्माणका के अरे राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने र राष्ट्रिय गौरवको आयोजनाको सँगसँगै हामीले रूपान्तरणकारी आयोजनाहरूलाई अझ अगाडि बढाउने भनेर हामीले यी कामहरूको थालनी गरिसकेको र केही कामहरू हामीले सम्पन्न गरिसकेको. अहिले तपाईँले फास्ट्याकको अवस्था हेर्नुहोस्, पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय विमान क्षेत्रीय विमानस्थलको कुरा गर्नुहोस्, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्नुहोस्, फास्ट्याक अन्तिम चरणमा छ, अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा फास्ट्याक आज कस्तो अवस्थामा आज फास्ट्याक निर्माण भइरहेको छ, यी यावत कुराहरूका बीचमा हामीले हाम्रा कामहरू सम्पन्न गरिरहेका छौँ र आर्थिक समृद्धि र मुलुकको समृद्धिको हामीले तय आधारहरू हामीले खडा गरिसकेका छौँ. त्यस कारणले राजनीतिमा नयाँ र पुरानो भन्ने भाष्य नै गलत छ यो कुराहरू. त्यस कारणले हामीले नयाँ भन्ने साथीहरू, नयाँ र पुराना भन्ने साथीहरूले जे ढङ्गको जेन्जी विद्रोह, जेन्जी प्रदर्शन, हामीले त जेन्जी प्रदर्शन भन्ने गरेका छौँ, जेन्जी प्रदर्शनलाई हाइज्याक गरेर, जेन्जी प्रदर्शनको ले मचाएको जेन्जी प्रदर्शनलाई उक्साहट गरेर कोठाभित्र बसेर उक्साउने प्रवृत्तिले त मुलुक निर्माण गर्न सक्दैन भन्ने हाम्रो कुरा हो. त्यो कुनै पनि हालतमा किमार्थ कोठाभित्र बसेर एउटा नगर वा कसैको एउटा, हामीसँग त 761 सरकार छ नि, होइन भन्नुहोस् न, होइन 761 सरकारको एउटा सरकार प्रमुखले सिंहदरा जलाउँछु भनेकै हो नि, मुलुकका महत्त्वपूर्ण संरचनाहरू जलाउँछु भनेकै अवस्था हो नि. त्यस कारणले हामीले भनेको त के हो त भन्दाखेरि नयाँ र पुरानाको बहस नगरौँ, यो मुलुक निर्माण र यो मुलुकको समृद्धिको यात्रा र यात्रालाई कसरी पुरा गर्न सकिन्छ भन्ने कुराको बहस र छलफल गरौँ न भन्ने हाम्रो विषय हो. त्यस कारणले हामीले कुनै विचार, कुनै सिद्धान्त, कुनै आदर्श, कुनै आइडियोलोजीले गाइडेड नभएका केही झुन्डहरूले, केही समूहहरूले मुलुक निर्माणको मार्गलाई सही ढङ्गले अगाडि बढाउँछन् भन्ने कुराको विश्वास गर्न सकिँदैन. तसर्थ हामीले कहिलेकाहीँ उदाहरण दिने गरेका छौँ, सम्पूर्ण कुराको, सम्पूर्ण क्षेत्रहरूको, सम्पूर्ण विषयहरूको, जे विषयहरू छन् जुन घरमा के एउटा घरको निर्माण गर्दा पनि त्यहाँ थुप्रै संरचनाहरू चाहिन्छ नि, थुप्रै प्रकारको वस्तुहरू चाहिन्छ नि. त्यसै गरी समाजमा हामी थुप्रै मान्छेहरू छौँ, हामी कसैको जुन क्षेत्रमा जे हाम्रो क्षमता छ त्यसप्रति हाम्रो सबै सम्मान छ, आदर छ, सबैको पेसा व्यवसाय र आफ्नो योग्यता क्षमता अनुसारको त्यसलाई हामी बलियो बनाउन चाहन्छौँ. तर के हो त भन्दाखेरि राजनीति गर्नेले राजनीति गर्नु पर्यो, अरू पेसा व्यवसाय गर्नेले अरू पेसा व्यवसाय गर्नु पर्यो, राजनीति गरेर जनताको जनादेश मार्फत, जनताको अभिमत मार्फत म यो मुलुक चलाउँछु, मुलुकमा म कानुनी शासन, मुलुकमा म शासक होइन जनताको सेवक भएर काम गर्छु भन्नेका निम्ति विचार चाहिन्छ. हेर्नुहोस्, विचार चाहिन्छ, सिद्धान्त चाहिन्छ, नीतिहरू चाहिन्छन्। त्यस कारणले हामीले के भनेका छौँ भन्दाखेरि अहिले निकै चर्चामा छ, तपाईँले एउटा त्यो भारतमा हिमावती नन्दन बहुगुणा र अमिताभ बच्चनको निर्वाचनको कुरा पनि आउँछ कि, अहिले यो नयाँ र पुरानाको कुरा गर्दाखेरि उहाँले त्यहाँको नेतालाई ठुलो नेतालाई हराउनु भयो र पछि उहाँले भन्नुभयो कि म राजनीतिमा आउने मान्छे होइन रहेछु, म कलाकारितामै जान्छु भन्नुभयो. कलाकारितामा अहिले महानायक भएर भारतलाई, हिन्दुस्तानलाई संसारभरि चिनाउने महत्त्वपूर्ण योगदान गरिराख्नु भएको छ. त्यसैले हामीले विचार बिनाका राजनीतिक समूह, विचार बिनाका कुनै पनि प्रकारका झुण्डहरूले मुलुकको प्रतिनिधित्व गर्न सक्दैनन्, मुलुकको नेतृत्व गर्न सक्दैनन्. त्यस कारणले विचारविहीन कुरा नै कुराले नयाँ र पुरानो भन्ने हुँदैन. जोसँग विचार छ, जोसँग सिद्धान्त छ, जोसँग मुलुक बनाउने अनुभवहरू छन्, त्यो आधारले मुलुकलाई अगाडि बढाउनु पर्छ भन्ने कुरा नै हामीले गरेका छौँ र नयाँ र पुरानो भाष्यसँग हामी सहमत छैनौँ.
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद. हाम्रो कार्यक्रमको समय पनि सकिएको छ.
धन्यवाद.
आजको अन्तरसंवादमा हामीले नेकपा एमालेको घोषणा पत्र र भावी कार्यदिशाबारे केन्द्रित भएर नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख मीनबहादुर साईसँग कुराकानी गर्यौं. प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद. तपाईँको दिन शुभ रहोस्. हवस्, नमस्कार.